नमस्कार, अन्तर संवादबाट म सन्तोष रेग्मी। हामी हरेक दिन बिहान यसै समयमा समसामयिक विषयमा सम्बद्धहरूसँग कुराकानी गर्ने गर्दछौं। मंगसिर 4 गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। अन्तिम परिणाम सार्वजनिक हुन केही दिन लाग्ने भए पनि तस्वीर भने करिब करिब निश्चित हुन थालेको छ। प्रतिनिधि सभामा करिब 10 सीट घटीबढ़ीले कांग्रेस र एमाले क्रमशः पहिलो र दोस्रो दल हुनेछन् भने एकीकृत माओवादी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल हुने देखिन्छ। नेकपा माओवादी केन्द्र तेस्रो हुनेछ। यसअघि चौथो शक्ति रहेको मधेस केन्द्रित दलको अवस्था खस्किएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी उदाउँदा परम्परागत शक्ति राप्रपाले पनि आफ्नो स्थानमा ठूलै सुधार ल्याएको छ। प्रदेश सभातर्फ पनि नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित जस्तै छ। प्रदेशतर्फ पनि झिनो अन्तरले एमाले दोस्रो दल बन्ने देखिन्छ। यो निर्वाचनले गत निर्वाचनमा तराई मधेसमा निकै कमजोर भएको एमालेलाई प्रत्यक्षतर्फ पहिलो शक्ति बनाएको छ। समानुपातिकतर्फ तराई मधेसमा पनि कांग्रेस अग्रस्थानमा छ। तराई मधेस केन्द्रित दलले अपेक्षित मत प्राप्त गर्न नसक्दा उनीहरूको शक्ति खुम्चिएको छ। मतपरिणाम आउने क्रम जारी रहँदा अथवा मतपरिणामको एउटा तस्विर देखिन थाल्दा नयाँ सरकार गठनका सन्दर्भमा आन्तरिक तयारीहरू शुरू भएका देखिएका छन्। त्यसै गरी शक्ति राष्ट्रहरूले पनि नयाँ सरकार गठन लगायतका विषयमा चासो व्यक्त गर्न थालेका समाचारहरू आएका छन्। निर्वाचनको परिणाम, यसले पार्ने प्रभाव, नयाँ सरकार गठन लगायतका विषयमा आजको अन्तर संवादमा कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक चन्द्रकिशोर। चन्द्रकिशोरज्यू,
हजुर हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद। नेपाली जनको संचारको र संवादको ढुकढुकी रेडियो नेपालसँग साक्षात गर्न पाएकोमा साधुवाद, धन्यवाद।
परिणाम आउने क्रम जारी छ, एउटा तस्विर अब करिब करिब देखिन थालेको छ, यसलाई कसरी हेर्नु भएको छ यहाँले?
निर्वाचन आवधिक रूपमा हुनु र निर्वाचनले नयाँ एउटा मतादेश दिनु त्यसलाई स्वाभाविक प्रक्रिया मानिन्छन्। तर जुन किसिमको मतादेश प्रकट हुन्छ वा जुन किसिमले निर्वाचन सम्पन्न हुन्छ त्यो निर्वाचनले निर्वाचन मात्र एउटा राजनीतिक प्रक्रिया मात्र नभएर त्यो एउटा सामाजिक प्रक्रिया पनि हो, एउटा आर्थिक आयाम पनि हो, त्यसको भू राजनीतिक बाछिटाहरू पनि हुन्छन्। त्यसर्थ यसपटकको निर्वाचनले नेपाली लोकतन्त्रलाई कति फराकिलो कति उन्नत बनायो, नेपालका सीमान्तकृत समुदायहरू आफूलाई मूल प्रवाहसँग जोडिन कति सफल भयो, पछिल्ला हामी 62-63 जनआन्दोलन पश्चात भएका प्रत्येक निर्वाचनका एउटा थिम पाउँछौँ। जसरी संविधान सभा पहिलो भयो ऊ शान्तिको लागि भएको थियो, संविधान सभा दोस्रो संविधान निर्माणका लागि अभिष्ट राखिएको थियो, यस अघिको जुन आम निर्वाचन भयो त्यो संविधान कारणको लागि थियो, यसपटक मलाई लाग्छ यो देश जोड्ने संविधान अगाडि बढोस् भन्ने अभिष्टका साथ यो चाहिँ निर्वाचन भएको थियो। त्यसैले हामीले यो हेर्नुपर्ने हुन्छ नि कि जनताको सहभागिता कति भयो, जनताले यो निर्वाचनलाई कुन रूपमा लिए र कुन शक्ति कसरी प्रकट भयो, यी विभिन्न विषयहरूमा हामीले लिँदाखेरि यो निर्वाचनबाट चाहिँ एउटा हाम्रोतिर भन्छन् आज फेरि जिने कि तमन्ना है, आज फेरि मर्नेका इरादा है, उत्साहित हुनुपर्ने ठाउँ पनि छ, सन्तोष लिने अवस्था पनि छ, कतिकै चिन्ताका पक्षहरू पनि छन्।
यसलाई अझै स्पष्ट पारिदिनुहुन्छ, के कुराले हामी उत्साही हुने, के कुराले आशाको सञ्चार गर्यो, के चाहिँ समस्याहरू छन् जस्तो यहाँले भने जस्ता?
अब जसरी निर्वाचन जसरी सम्पन्न भयो, निर्वाचनका परिणामलाई जसले प्रभाव पार्यो, निर्वाचनमा के कस्ता संगठनहरू उठ्छन्, निर्वाचनमा जो जिते वा जो हारे तिनका प्रभावित पार्ने पक्षहरू के छन्, मतदान प्रक्रियालाई के कस्ता पक्षहरूले प्रभावित पार्छन्, एउटा मतदाता आफ्नो घरबाट निस्केर मतदान केन्द्र र मतपेटिकासम्म पुग्दासम्म उसलाई के कस्ता तत्त्वहरूले प्रभाव पार्छन् त्यो हामीले हेर्नुपर्ने हुन्छन्। र यसले हाम्रो लोकतन्त्रलाई मेन तरिकाले हामीले हेरेर हो भने आवधिक निर्वाचन मात्र आफैमा चाहिँ लोकतन्त्रलाई उन्नत बनाउन सक्दैनन्। जसरी यस निर्वाचनमा खास गरी म एउटा सीमान्त सहर वीरगन्जबाट अहिले बोलिराखेको छु र मैले तराईका जिल्लाहरूमा निर्वाचन का क्रममा घुम्ने अवसर पाएँ र मैले हेरेँ कि कास्टको प्रभाव बढी भएको छ, क्यासको प्रभाव बढी भएको छ, अर्थात् कि जातिका नाराहरू उठेका छन्, नयाँ नयाँ कास्ट इन्जिनियरिङहरू भएको छ, जातीय आधारमा ध्रुवीकरण भएर मतदान भएको छ, कसैको जित वा कसैको हार भएको छ, त्यसै गरी नगदको प्रवाह पनि त्यत्तिकै भएको छ र कमिटमेन्टका पक्षहरू चाहिँ, राजनीतिक निष्ठाका कुराहरू चाहिँ थोरै उठेका छन्। सँगसँगै आम मानिस समुदायमा चाहिँ यी पक्षहरूसँग जुझ्नका लागि स्वस्फूर्त चेतनाहरू पनि आएका छन्, जसलाई हामी जो आह्वानहरूबाट प्रकट भएका छन्। जसरी कसैले भन्छन् खाइ घिच के भोट दि सोच के, अर्थात् कि कसैसँग भोजभतेर खानु छ भने खुब खाऊ तर चाहिँ मत दिँदाखेरि सोचेर देऊ, नोटलाई चोट निष्ठालाई भोट भन्ने चिया चौतारीमा या अहिले खेत खलिहानमा अघनको महिना मङ्सिरको महिना हो, धान काट्ने बेला छ, त्यहाँ यदि आलीमा यस्ता सुनिन्छन् कि नोटलाई चोट देऊ निष्ठालाई भोट देऊ भनेपछि स्वस्फूर्त रूपमा जनतामा यसलाई कहीँ करेक्सन गर्नुपर्छ, यो कास्ट र क्यास्टको जुनले गर्दा जुन मतको दान प्रक्रिया प्रभावित भइरहेछन् त्यो चेतना पनि भयो, त्यो चेतनाको सामाजिकीकरण पनि हुँदैछन्, एउटा पुस्ता चाहिँ त्यसरी तयार पनि हुँदैछन्। भनेपछि यो विरोधाभासका अवस्थामा तर यसपटक जुन रूपमा कास्ट र क्यास्ट निर्णायक भयो त्यसले नै हामीले जुन जो प्रतिनिधित्वका लागि चुन्न पुगे त्यो कसका प्रतिनिधि हुन् भन्ने पनि अर्थ लाग्छन्, किनभने उनी कुन मार्फतबाट चुनिए। हामीले जबसम्म यी कार्पेट मुनिका यी अध्यारा पक्षहरूका बारेमा कुरा गर्दैनौँ तबसम्म मलाई लाग्छ भोलिका दिनमा एउटा राजनीतिक रूपमा प्रतिबद्ध मान्छे चाहिँ, किनभने टिकट लिने बेलादेखि नै हुन्छन् कसले खर्चिन सक्छन्, त्यही त्यो कुरालाई कोणमा राखेर चाहिँ कोही म टिकट लिनको लागि अभ्यर्थी बन्छु वा पार्टीले पनि उसलाई दिन्छन् वा कोही स्वतन्त्र रूपमा त्यसरी दावी गर्छन्। त्यसैले जो जति चर्चामा छ नि त्यसको हेरौँ कि उसले कतिको खर्च गरेको छ। यो यसरी चाहिँ निर्वाचन आयोगमा एउटा एउटा तथ्याङ्क प्रस्तुत गर्ने तर बाहिरी रूपमा व्यावहारिक रूपमा अर्को खर्च हुने, यो अनैतिकताका आधारमा चुनिएको निर्वाचन र प्रतिनिधित्वले चाहिँ हाम्रो लोकतन्त्रको बल पुर्याउँछन् टेवा दिन्छन् कि दिँदैनन् भन्ने प्रश्नहरू पनि निर्वाचन पश्चातको अवस्थामा उठेर आएको छ। र जसले एटिएम जस्तो ब्याङ्कमा जसरी पैसा हाल्छन् र भोलि निकाल्छन्, आज जसले कास्टको आधारमा क्यासको आधारमा खर्च गर्यो उसले भोलि त आफ्नै जातीय समूहका आफ्नै बिरादरीका लाई संरक्षण गर्ने काम गर्छन्, लाभ पुर्याउने काम गर्छन्। र जसले चाहिँ नगद आज बोराका बोरा नगद खन्यायो भन्ने यता मान्छे चाहिँ लोक शब्दावलीमा भन्ने गर्छन्, तिनले चाहिँ भोलि त संसदीय कोषका रकमहरू वा ठेक्का पट्टाहरूमा चाहिँ बाट प्राप्त गर्न खोज्छन् या कहीँबाट चाहिँ उसले छोटो बाटोबाट चाहिँ त्यो आर्जन गर्न खोज्छन्। यसले जुन हामीले निर्वाचन त भयो त्यो आफैमा हो, निर्वाचन मार्फत चाहिँ सत्ता हस्तान्तरण पनि होला तर यी पक्षहरूको बारेमा पनि हामीले त्यतिकै मुखरताका साथ त्यतिकै कठोरताका साथ कुरा गर्नुपर्ने हुन्छ।
जस्तो यहाँले विरोधाभास जुन यहाँले देख्नुभयो अथवा जुन अहिले चाहिँ जुन प्रवृत्ति देखिएको छ, पहिलो त चाहिँ हाम्रो लोकतन्त्र यो संविधान निर्माणको कुरा, संविधानको कार्यान्वयनको कुरा, शान्ति स्थापनाको कुरा, हामी लामो समय एउटा द्वन्द्वमा पनि फँस्यौं, यी यावत कुराहरूको यहाँले समीक्षा गर्नुभयो। एकातिर यसले हाम्रो लोकतन्त्रलाई फराकिलो पारेको विषय, अर्कोतिर
एउटा अर्को प्रश्न पनि छ नेपालको संविधान र नेपाल राज्यप्रति चाहिँ नेपाल राज्यको नैतिक धरातलमा थिए, अहिले पनि लाखौं युवा चाहिँ मतदानबाट वञ्चित भएको छन्, ऊ अनागरिक छ, संविधानले उसको
अभिभावकलाई
नागरिकता दिएको छ तर उसले मतदान गर्न पाएनन्।
त्यस विषयमा हामी केही बेरमा आउँला, अहिले यो भएको मत खसेको मतका विषयमा अलिकति विश्लेषण गरौँ। जसरी अब यो मत यसरी आयो, यो मत आएको जसरी छरिएको छ भनौँ न, कुनै दलले बहुमत ल्याएको छैन अथवा ल्याउन सक्ने देखिएको छैन, यद्यपि हाम्रो संवैधानिक प्रावधानै यस्तो छ कि बहुमत आउन सक्दैन भनेर दलहरूले यसअघि नै यो कुरालाई स्वीकार गरिसकेका छन्। यद्यपि अब यो मतको विश्लेषण गर्दाखेरि मुलुक अब कता जाला त, मुलुकले कुन बाटो लिएला, जुन मुद्दाहरू थिए, जुन यावत समस्याहरू थिए अथवा जुन आकांक्षाहरू थिए, जुन अपेक्षाहरू थिए, के यो मतले समाधान गर्न सक्छ, त्यो बाटो पहिल्याउन सक्छ अथवा सक्छ भने कसरी यसलाई चाहिँ गर्नुपर्ने हुन्छ आशाको संचार या अपेक्षा पूरा गर्ने सन्दर्भमा?
पहिलो कुरा त के हो भने नेपालमा विद्यमान दलहरू को प्रभाव खस्किएको अवस्था छ। चुनावभन्दा पहिला जसरी गठबन्धन गरियो त्यो गठबन्धन गरेर जसलाई जो दलहरू आफूलाई राष्ट्रिय दल भएको दावी गर्छन् वा जसको चाहिँ नेपालको 77 जिल्लामा 7 प्रदेशमा जसका शाखाहरू छन्, जसका कार्यकर्ताहरू छन्, ठुलो त्यहाँबाट चुनावी प्रक्रियाबाट गुज्रेको अनुभव बटुलेका दलहरू छन्, उहाँहरू पनि आफैलाई सेल्फ सेन्सर गर्नुभयो अर्थात् कि गठबन्धन गरेर आफू थोरै संख्यामा उठ्नु भयो, त्यो भनेको के हो भने दलमा को आत्मविश्वासमा हरास हुनु हो, दलको प्रभावमा क्षरण हुँदै गएको अवस्था हो। यो बहुदलीय लोकतन्त्रका लागि दलहरू आफै कमजोर हुँदै जानु, क्षरणमा हुनु त्यति राम्रो पक्ष होइन। तर यो जसरी प्रिय इलेक्सन गठबन्धन भयो त्यसका केही सबल पक्षहरू पनि हुन सक्थे। जसरी मधेस प्रदेशकै कुरा गरौँ, मधेस प्रदेशमा मधेसी दलितहरूको सघन बसोबास रहेको छ, यहाँबाट प्रत्यक्षमा मधेसी दलितलाई उठाउन सकिन्थ्यो, यहाँबाट महिलालाई उठाउन सकिन्थ्यो, वा या कास्ट हायरकीमा अल्पसङ्ख्यकमा रहेकाहरूलाई मौका दिन सकिन्थ्यो। त्यसै गरी पहाडबाट चाहिँ मधेसी राजनीतिक कर्मीलाई उठाउन सकिन्थ्यो। जसरी यसपटक मधेस प्रदेश भए पनि विभिन्न दलहरूबाट गठबन्धनको नाममा पहाडी अनुहारहरू फर्केर आउनु भएको छ, चुनाव लड्नु भएको छ, कोही कोही यही चुनावको प्रयोजनको लागि पठाइएका हुनुहुन्छन्। भनेपछि एउटा मुलुकको समावेशी प्रतिनिधित्वका लागि चाहिँ एउटा सहज र अनुकूलको वातावरण हुन सक्थ्यो, त्यो आँट त्यो साथ गठबन्धनको राजनीतिले गर्न सक्ने। यो रिक्तता त रह्यो नि त, किनभने कोही दलित चाहिँ प्रत्यक्ष निर्वाचित भएर जान आउन सकेन, प्रतिनिधित्वमा चाहिँ मधेसी दलित आउन सकेन। यो लामो सङ्घर्ष लामो समयको प्रतीक्षा पश्चात पनि त्यो अवसर दलहरूले दिन सकेनन्। यो जबसम्म रिक्तता रहन्छन् त्यो रिक्तताले के देखाएको, कस्तो प्रतिनिधित्व र कसको प्रतिनिधित्व, अनकम्पामा प्राप्त गरेको समावेशीमा प्रतिनिधित्व मात्र भयो नि त, जनतासँग जितेर जानेहरूको जुन आँट जुन जोस जुन जुन आफ्नो नेतृत्वसँग पार्टीका दलपतिहरूसँग जुझ्न सक्ने जुझारूपन, वा संसदमा जसरी आफ्ना सरकारका मुद्दाहरूका बारेमा अधिकारका लागि र न्यायका लागि जसरी बोल्न सक्ने आत्मविश्वास हुन्छन्, त्यो प्राप्त हुन सक्दैन नि त भन्ने मलाई लाग्छ।
अब अलिकति यहाँले अघि पनि भन्नुभयो कि म तराई मधेसलाई प्रतिनिधित्व गर्छु अथवा त्यहाँबाट वीरगंजबाट बोलिरहेको छु, यो तराई मधेसको राजनीतिमा अलिकति केन्द्रित हौ न, यो यसको विश्लेषण गरिदिनुहोस् न, त्यहाँको मतभारको कुरा, त्यहाँको दलहरूको चाहिँ जसरी उनीहरू चाहिँ योभन्दा अगाडि चौथो शक्तिका रूपमा थिए, उनीहरू अहिले खस्किएको अवस्था छ, कसरी हेर्नु भएको छ, कि उनीहरूका कमजोरीहरू के हुन्, किन उनीहरूलाई जनताले मत दिएनन्, किनभने उनीहरू कुनै गठबन्धनमा त उनीहरू पनि थिए, दुईटा खाले गठबन्धनमा दुईवटा पार्टी यता र उता त थिए नै उनीहरू पनि
हो। मधेसका दलहरू भनिराख्दा मधेसका ती दललाई हामीले बुझ्नु पर्ने हुन्छ जो मधेस आन्दोलनको जगमा उभेका उदाएका हुन्, र खास गरी उपेन्द्र यादवजी र महन्तजीको नेतृत्व, उहाँका दलका नामहरू पछिल्ला पाँच वर्षमा पनि फेरिँदै आएको छ। र अहिले दुईटा अवस्था भएको छ, एउटा त मधेसमा रहेका पछिल्ला पन्ध्र वर्षदेखि चलेका मधेस आन्दोलनसँग साइनो जोडले दावी गर्ने दलहरू वा शक्तिहरूको प्रभाव खस्किएको छ। दोस्रो जुन नेपालका पुराना दलहरू छन् खास गरी नेपाली कङ्ग्रेस र एमाले, उहाँहरूको प्रभाव विस्तार भएको छ, उहाँहरूको प्रतिनिधित्वको संख्या बढेको छ, खास गरी एमालेको त झन बढी प्रदेशमा थपिएको छ। र तेस्रो स्वयं मधेसको आन्तरिक राजनीतिमा पनि के नयाँ शक्ति टुसाएको छ, जसरी सिके राउजीहरूको छन्। यो तिनवटा आयामलाई हामीले हेर्नुपर्ने हुन्छ, र यो तिनवटा आयाम यो बाट नै अब चुनाव पश्चातको मधेस प्रदेशको राजनीति र मधेस प्रदेशको प्रतिनिधित्वको चालचरित्र चेहराहरूलाई हामीले बुझ्नुपर्ने हुन्छ। पहिलो कुरा त के हो भने यो यस अघिको चुनावमा मधेसका जुन शक्तिका कुरा गर्दैछु, खास गरी उपेन्द्रजी र महन्तजीको आबद्ध शक्तिहरू चाहिँ, उहाँहरू आन्दोलनमा हुनुहुन्थ्यो, संविधानका केही अन्तर्वस्तुहरूमा उहाँका असहमतिहरू थिए, निर्वाचनको घोषणा भए पश्चात उहाँहरू चुनावमा भाग लिनुभयो र खास गरी मधेस प्रदेशमा गठबन्धनमा उहाँहरू चुनाव लड्नुभयो। त्यतिखेरको चुनावको दुईटा प्रष्ट सन्देश थियो, एउटा त अहिले मधेस प्रदेश जसको नाम भयो त्यतिखेर प्रदेश नम्बर दुई थियो नाम, त्यहाँ चाहिँ प्रादेशिक अभ्यासलाई प्रभावकारी बनाउने, सँग समन्वय गरेर सामञ्जस्य गरेर संवाद गरेर अधिकारहरू वा संविधानमै जे अधिकारहरू दिएको छन् त्यसका कानूनहरू बनाउने, स्रोतको व्यवस्थापन गर्ने, जनशक्तिको प्राप्ति गर्ने र प्रादेशिक अभ्यासलाई आकार दिने त्यो एउटा म्यान्डेट थियो। दोस्रो थियो सङ्घीय संसदसँग मा संविधान संशोधनको राजनीतिलाई अगाडि बढाउने, तर पछिल्ला पाँच वर्ष हामी हेर्छौँ उपेन्द्रजी चाहिँ यहाँ प्रदेशमा त सरकार त बनियो गठबन्धनको, तर उहाँ चाहिँ पछाडिको ढोकाबाट त्यतिखेर एउटा सरकारमा छिर्नुभयो, पछि महन्तजीहरू पनि अगाडिको ढोकाबाट छिर्नु, उहाँहरू चाहिँ जुन कार्यभार थियो कि मधेसका एजेन्डालाई अगाडि लिने, एजेन्डाको कुराहरू गौण गर्नुभयो, सत्ता राजनीतिका कुराहरू अगाडि गर्नुभयो। जब सत्ता राजनीतिको कुरा हुन्छन् आन्दोलन हुँदाखेरि चाहिँ पार्टीभन्दा बाहिरका उहाँहरूको सङ्गठनसँग जोडिएका भन्दा बाहिरकाहरू पनि आन्दोलनमा सहभागिता देखाउँछन्, एकमतता देखाउँछन् र उहाँहरूको सङ्गठनको आकारभन्दा ठुलो आकारमा आन्दोलन भएको थियो, किन एजेन्डा थियो। जब उहाँहरूले एजेन्डालाई ओझेलमा पार्न थाल्नुभयो, सत्ता राजनीतिलाई अगाडि गर्नुभयो, सत्ता राजनीतिमा मान्छेले सानो छान कुर्छन्। हामीले बिर्सन नहुनुपर्ने पक्ष के हो भने 46 सालको पश्चात चाहिँ नेपाली राज्य भनेको नेपाली काङ्ग्रेस र एमाले हुन्। आज पनि गाउँमा कोही प्रहरी चौकीमा कोही इन्सपेक्टर पुग्दाखेरि पहिल्यैदेखि नै चिनिन्छन्, गाउँमा जिल्लामा एसपी र सिडिओ पुग्दाखेरि यो काङ्ग्रेसको हो, यो एमालेको हो, न्यायाधीश उयो हुन्छ, अख्तियारको मान्छे चिनिन्छन्। जहाँ मान्छे कार्यकर्ताले वा मतदाताले संरक्षण खोजिराखेको हुन्छन्, उसलाई जिल्ला अदालतमा, उसलाई अख्तियारमा, उसले प्रहरी प्रशासनमा एउटा नागरिकता लिन पनि त भनसुन गर्नुपर्ने अवस्था आउँछन्। भनेपछि यो संरक्षणको राजनीतिमा यिनीहरू डेलिभर दिन सकेनन्। प्रदेशमा जब उहाँहरूले जिम्मेवारी पाउनुभयो, प्रदेशलाई जसरी आयामित गर्नुपर्ने हो, जसरी तरङ्गित गर्नुपर्ने हो र भोइ मान्छेसँग जोड्नुपर्ने हो, त्यो काममा उहाँहरू सफल हुन सक्नु भएन र आफै विगतमा उठाएका एजेन्डाहरू र सँगसँगै नेपालका संविधान बनाउने संस्थापन शक्तिसँग जसरी संविधान का अन्तर्वस्तुहरूमा सुधारका लागि जसरी संवाद गर्नुपर्ने हो, सामञ्जस्य स्थापित गर्नुपर्ने हो, त्यो काम त्यो भूमिकाहरूमा उहाँहरू असफल हुनुभयो र उही चाल र चरित्रका राजनीति गर्न थाल्नुभयो जो नेपाली काङ्ग्रेस र एमाले गर्दै थिए। भनेपछि त्यो मत सिफ्ट भयो, मान्छे उता लागे नेपाली काङ्ग्रेस र एमालेमा। खास गरी एमाले योभन्दा अघि मधेस आन्दोलनमा एमालेलाई लक्ष्य राखेर आन्दोलनमा अनेकौँ नाराहरू आए, आलोचनाहरू भए, त्यसका मुख्य दलपति बारेमा अनेकौँ अन्तर्विरोध र विरोधाभासका कुराहरू सुनाइयो। यसपटक चाहिँ नेपाली काङ्ग्रेस आफैमा अल्मलिएको थियो, अल्झिएको थियो, तर यता यी दलहरू महन्त र उपेन्द्रजीका जनशक्तिहरू चाहिँ बिस्तारै एमालेतिर सिफ्ट भएको थियो र एमालेको यस अघिको 6 प्रदेशमा उसको राम्रो प्रभाव देखिएको थियो, राम्रो परिणाम ल्याएको थियो। उसले सुरुदेखि नै म मधेस प्रदेशमा कसरी आफू शक्ति सञ्चय गरेर अगाडि देखा पर्छु, किनभने सङ्गठन आज पनि थियो उहाँहरूको बिचमा, उहाँहरू अलिकति किनेर लाग्नुभएको थियो, मुखरतामा कमी देखिएको थियो। यसपटक त्यो मुखरताको पश्चात उहाँहरू चुनावी रणनीति जसरी आत्मसात गर्नुभयो त्यसमा उहाँहरू सफल देख्नुभयो। तेस्रो पक्ष आएको चाहिँ सिके राउजू, र स्वयं चाहिँ सिके राउजूले मधेस आन्दोलनको जगमा उदाएका नेतृत्व उपेन्द्र यादवजीलाई ठुलो मतान्तरले हराउनुभयो। सिके राउजीको जसरी सिके राउजी आउनुभयो, उहाँलाई हराउनुभयो, अहिले सिके राउजी भन्दा पनि ठुलो सङ्ख्यामा महन्तजी र उपेन्द्रजीकै सङ्गठनका मान्छेहरू जितेर आउनु भएको छ सङ्घवा प्रदेशमा। तर जसरी एउटा झङ्कार दिएको छ, जसरी एउटा टङ्कार सुनाइ परेको छ कि सिके राउत उपेन्द्रजीलाई पराजय गर्नु को केही न केही राजनीतिक अर्थ छ, त्यो राजनीतिक अर्थ भनेको के हो भने यसरी मधेसको राजनीति यथास्थितिमा चल्दैन, मधेसका राज्यसँग केही थाकिरहेका सवालहरू छन्, सँगसँगै स्वयं मधेसी समाज चाहिँ भर्टिकल रूपमा मधेसी समाज र हरिजन्टल रूपमा दुईटा हाम्रोसँग उद्देश्य राज्यसँग छन्, स्वयं मधेसी समाजभित्र छन्। जनकपुर आफैमा एउटा सत्ता भयो, जनकपुर आफैमा एउटा केन्द्र भयो, त्यसलाई डेलिभर दिन सक्ने नयाँ अपेक्षाहरू आएका छन्, नयाँ पुस्ताहरू आएको छन्, तिनीहरूसँग जोडिन सक्ने मुद्दा र सवालहरू यसपटक उठाइएनन्। सिके राउतजी एउटा सम्भावना लिएर आउनुभएको छ, हालाकि उहाँको पनि परीक्षा हुन बाँकी छन्, उहाँलाई पनि एउटा आशा छ, तर उहाँले पनि आउने 5 वर्षमा सत्तासँग समर्पण गर्नुहुन्छ कि उहाँले मधेसका मुद्दाहरूलाई उठान गर्नुहुन्छन् त्यो देखा पर्नेछ, तर एउटा टुसाएको त पक्कै हो, यो मान्नुपर्ने हुन्छ।
हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक चन्द्रकिशोर। पछिल्लो निर्वाचन परिणाम र यसका सम्भावित परिदृश्यहरूका बारेमा विश्लेषण गर्दै हुनुहुन्छ चन्द्रकिशोरजी। अब हामी करिब अन्त्य अन्त्यमा छौँ, आगामी सत्ता कस्तो हुनेछ, सरकार कस्तो हुनेछ, यसमा चासो जनस्तरबाट पनि उठेको पाइएको छ, त्यसै गरी दलहरूले पनि त्यसमा आन्तरिक तयारीहरू गरेको देखिएको छ, आन्तरिक विषय त छँदैछ, बाह्य शक्तिहरू भारत चीन अमेरिका सहितका शक्ति राष्ट्रहरूले पनि कहीँ न कहीँ चासो राखेका छन् त्यो देखिएको छ, कस्तो देख्नुहुन्छ तस्विर कस्तो होला?
मधेसको जुन भौगोलिक अवस्थिति छ र जुन जनसाङ्ख्यिक बनौट छ, त्यसले यसको निर्वाचनीय महत्व छ, यसको राजनीतिक महत्व छ र यसको चाहिँ रणनीतिक महत्व छ यो प्रदेशको चाहिँ। त्यसले काठमाडौँ बाहिरको एउटा सत्ता सुनिन्छ भने जनकपुरको सत्ता गुन्जिन्छन्, बाँकी छवटा अझ पनि ओझेलमा छ। त्यसले जनकपुरको सत्तामा यसपल्ट को आउने हो एउटा पक्ष हो र जनकपुरको सत्ताले काठमाडौँको सत्तामा कसलाई चाहिँ आरोहण गराउँदैछन् त्यो अर्को पाटो हो। जनकपुरको सत्तामा सत्ता गठबन्धन र अर्को भनौँ प्रतिपक्षको अहिलेको गठबन्धन दुइटैको तयारी भइराखेको छ। एउटा जसरी एमाले र जसपाको आएको छ उहाँहरू पनि एक प्रकारको तयारीमा हुनुहुन्छ भने नेपाली काङ्ग्रेस लिड गरेर नेपाली काङ्ग्रेस र अहिलेको जुन विद्यमान गठबन्धन हो उहाँहरूको पनि गृह कार्यहरू सुरु भएको छ। समानुपातिकबाट जसरी आउँदैछ मतदारहरू त्यसका आधारमा कसरी गठबन्धन गर्ने र घटेको संख्या कसरी पूरा गर्ने बारेमा जो घटाउ चलाएको छ स्थिति प्रष्ट भएको छैनन्। तर थोरै दिनका बिचमा यो हुन्छन् तर मलाई लाग्छन् सबभन्दा पहिला संघीय सरकारको र संघीय संसदको बनोट बन्छ, त्यस पश्चात त्यसको आलोकमा प्रदेशहरूको नेतृत्व निर्माण हुन्छ, प्रदेशहरूको संरचनाको काम अगाडि बढ्छन् भन्ने मलाई लागेको छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद रेडियो नेपाललाई जसले बोल्ने मौका दियो र सीमान्तकृत समुदायका कुराहरूलाई पनि नेपालको मूल प्रवाहमा ल्याउने जमर्को गर्यो। फेरि धन्यवाद। जय नेपाल।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक चन्द्रकिशोर, अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै। अन्तरसम्वादको निर्धारित समय सकिएको छ, बिदा दिनुहोस्, नमस्कार।